समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिसानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19 र यसको प्रकोप बढ़दै गर्दा हामी रोगको रोकथाम र उपचारका विषयमा थप सजग र गम्भीर हुँदै जानुपर्ने अवस्था छ। भीड़भाड़ कम गर्ने, सुरक्षा मापदण्ड कायम गर्ने एवं संक्रमितलाई उपचारको समुचित व्यवस्था गर्ने कार्यमा आम नागरिक र सरकारको ध्यान एकाग्र हुनु अनिवार्य छ। तर आजको बिहानीमा भने हामी आम सरोकारको अर्को प्रसंगमा चर्चा गर्नेछौ। 2072 साल वैशाख 12 र 29 विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी, सरकारी एवं पुरातात्विक संरचनाको पुननिर्माण कार्य तीव्र रूपमा अघि बढ़ेको छ। भूकम्पका कारण 8,979 जनाको मृत्यु भएको थियो। भूकम्पबाट 706 अर्ब रूपियाँ बराबरको भौतिक संरचना क्षति भएको अनुमान गरिएको छ। आज 5 वर्षको अवधि पूरा भइरहँदा कहाँ पुगेको छ पुननिर्माण प्रक्रिया र यो अवधिमा के उपलब्धि हासिल भयो अनि कति काम अझै सम्पन्न गर्न बाँकी नै छन् त यिनै सन्दर्भहरू जोडेर आजको अन्तर्सम्वादमा हामी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सुशील सर, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा। अब हरेक क्षेत्रमा कोविड 19 को प्रभाव परेकै छ। अहिले जुन तालिकाका साथ पुननिर्माण कार्य भइरहेको थियो, यो कोविड 19 कतिको असर पारिरहेछ, कसरी काम गर्नको वातावरण कतिको सहज कतिको चुनौतीपूर्ण भइरहेछ, यहीँबाट कुराकानी शुरू गरौं।
वास्तवमा हाम्रो यो कोविड 19 जुन समस्या सृजना भयो त्यो भएपछि स्वाभाविक ढंगले पुनर्निर्माण काममा चाहिँ हामीलाई जटिलताहरू उत्पन्न भएका छन्, चुनौतीपूर्ण भएका छन् नै। किनकि अहिले चाहिँ गाउँमा जुन चाहिँ निर्माण गर्नुपर्ने घरहरूको निम्ति निर्माणकर्मीहरू चाहिँ जानुपर्ने हो, निर्माण सामग्रीको चाहिँ ढुवानी गर्नुपर्ने हो, यी सबै कुराहरूमा हाम्रो चाहिँ आवत जावत चाहिँ कोविड 19 मापदण्डहरू पालना गर्नुपर्दा त्यसले चाहिँ असर गरेको कारणले हामीले चाहिँ सोचे अनुसारको पछिल्लो चरणमा हाम्रो चाहिँ प्रगति गतिले न्यून भएको अवस्था छ। तर त्यति हुँदाहुँदै पनि नेपालको पुननिर्माण, भूकम्प पछाडिको पुननिर्माणको आजको समयसम्म आइपुग्दा हामी एउटा चाहिँ राम्रो हाम्रो चाहिँ नेपाली जनताहरूले हाम्रा चाहिँ भूकम्प पीडितहरूका दिदी बहिनीहरूको अथक प्रयास विनियत र चाहिँ सबै चाहिँ सरकारी संयन्त्र अधिकारी समुदायको सहयोगबाट पुननिर्माणको एउटा राम्रो उल्लेख्य प्रगति चाहिँ हामीले हासिल गर्न सफल भएका छौँ। अहिलेसम्म हाम्रो चाहिँ 90% बराबरका घरहरू या सम्पन्न भएका वा निर्माण चाहिँ सम्पन्न हुने चरणमा पुगिराखेको स्थिति छ। यो एउटा अत्यन्त राम्रो संकेत हो र त्यसमा पनि चाहिँ हाम्रो चाहिँ 70% चाहिँ लाभदायकहरूले त्यसो किसार लिएर चाहिँ घरै सम्पन्न भइसकेको अवस्था चाहिँ अवस्था देखिएको छ। एउटा यो चाहिँ हामी तुलनाको हिसाबले हेर्दाखेरि यो भूकम्प पछाडिको यस्तो खालको प्रकोपमा काम गरेका मुलुकहरू, चाहे त्यो भारत पाकिस्तान इन्डोनेसिया लगायतका मुलुकहरूसँगको तुलना गर्दाखेरि पनि हाम्रा चाहिँ हाम्रो चाहिँ पुनर्निर्माणको काम, नेपालले गरेको पुनर्निर्माणको कामले चाहिँ एउटा गति लिएको र त्यो राम्रो दिशामा रहेको देखिन्छ। त्यस्तै हाम्रो शिक्षातर्फ चाहिँ हेर्ने हो भने हामी त्यहाँ पनि अत्यन्त राम्रो प्रगतिमा गएका छौँ। हामी करिब 80% विद्यालय भवनहरूको काम चाहिँ हामी सम्पन्न गरेका छौँ। त्यो एकदमै राम्रो चाहिँ उपलब्धि हो। हाम्रो 7,753 चाहिँ विद्यालय भवनहरू थिए, त्यो चाहिँ हामीले चाहिँ सम्पन्न गरेको अवस्था छ। स्वास्थ्य संस्थाहरू पनि राम्रै लेभलको हाम्रो चाहिँ प्रगतिबाट 1,197 मध्ये हाम्रो 698 चाहिँ स्वास्थ्य संस्थाहरू सम्पन्न भएका छन् र यो अरू सम्पूर्ण स्वास्थ्य संस्थाहरू यो वर्ष हामी सम्पन्नताको चरणमा पुर्याउँदैछौँ। सरकारी भवन, सांस्कृतिक सम्पदाहरू पनि त्यही ढंगले चाहिँ प्रगतिको अवस्थामा गइरहेका छ। यस्तै हेर्दाखेरि चाहिँ हाम्रो प्रगति अत्यन्त राम्रो छ, तर कोविडको कारणले हामीलाई केही जटिलताहरू चाहिँ थपेको कारणले गर्दाखेरि यो प्रगति अलि योभन्दा माथि जान सक्यो, त्यसले केही चुनौतीहरू थपेको छ।
अब प्राधिकरणको स्थापना हुँदाखेरि नै लगभग 5 वर्षको समय अवधि हामीलाई चाहिन्छ भनिएको थियो। यो वर्ष हामी 5 वर्षकै हाराहारीमा छौं होइन। अब अझै पनि 70-80-90% उपलब्धि हासिल भइरहँदा अब काम सम्पन्न नै भयो, 100% भन्न त अलिक गाह्रै छ। त्यसले गर्दाखेरि पनि जुन समय तालिका हामीले निर्धारण गरेका छौं त्यसलाई अलिकति बढ़ाएर लैजानु पर्ने अवस्था पनि छ नि।
अलिकति जो यही कोविडकै कारणले गर्दाखेरि हामी 6 महिना चाहिँ हामीलाई चाहिँ असर पर्यो र अत्यन्त काम गर्ने सिजनमा चाहिँ यो कोविडको समस्या देखा पर्यो हामीलाई। चैत वैशाख फागुन चैत वैशाख जेठको यो समयमा टाइममा सबभन्दा बढी काम गर्ने टाइम हो, त्यो देखा पर्यो। त्यसैले हामीले अलिक छलफल गरिरहेका छौँ। हाम्रो एउटा निर्देशक समितिले एउटा चाहिँ कार्यदल पनि बनाएको थियो, प्राधिकरणको समयअवधि थप गर्नु पर्ने नपर्ने, थप पर्यो थप गर्यो भने कसरी जाने, नगर्दा कसरी जाने, यो बारेमा चाहिँ बनाएको थियो। मेरै संयोजकत्वमा अर्थ मन्त्रालय अनि योजना आयोग अनि सम्बन्धित अरू मन्त्रालयहरू हामी जोसँग काम गर्छ त्यो सबै मन्त्रालयहरूको सचिवहरू सहितको चाहिँ संयुक्त चाहिँ कार्यदल बनाएको थियो। त्यो कार्यदलले चाहिँ सिफारिस कम्तीमा यो आर्थिक वर्षको अन्तसम्म गर्नुपर्छ भन्ने पनि एउटा सिफारिस छ। यदि चाहिँ यही अहिलेको कुलसम्मको जुन अवधि यो प्राधिकरणको त्यसमा चाहिँ बन्द गर्ने हो भने कसरी कुन कुन निकायहरूमा ह्यान्ड ओभर गर्ने हो र कसरी के काम अगाडि बढ्न सक्छ, बाँकी भएको कामहरूलाई सम्पन्न गर्न सकिन्छ, त्यो पनि चाहिँ एउटा चाहिँ स्पष्ट रोड म्याप चाहिँ दिएको छ। अब हामी छिट्टै निर्देश समितिको बैठक बस्छौँ, यो अहिले कोभिडको यो अहिलेको चाहिँ जटिलताहरूलाई समेत आकलन गरेर अनि चाहिँ समयावधिको बारेमा निर्णय गर्नु पर्ला भनेर चाहिँ गरेका छौँ। सम्भवतः हामी यो आर्थिक वर्षको काम चाहिँ अवधि चाहिँ भित्रमा काम सम्पन्न गर्ने गरेर सक्नुपर्ने छ भन्ने चाहिँ देखिएको छ, तर निर्देशक समितिले एउटा निर्णय लिनेछ।
हजुर, जस्तो अब केही व्यवहारिक बाधा अडचनका कुराहरू होइन, कतिपय घर परिवारहरू संयुक्त रूपमा बसेको, उनीहरू चाहिँ फेरि अलग अलग भएर पनि आवेदनहरू दिएको, कतिपय मानिसहरूको आफ्नो नाममा जग्गा लालपूर्जाहरू पनि नभएको, प्रमाणहरू नभएको, यी कारणले गर्दाखेरि पनि केही छुटपुट घटनाहरू छन् जसले गर्दाखेरि पीड़ित सेवाग्राहीसम्म पुग्न केही प्राविधिक समस्याहरू थियो योभन्दा अघिल्लो चरणमा पनि। अहिलेको अवस्था के छ, हामी कति नजिक पुग्न सक्यौं, कति पीड़ितहरूसम्म एउटा एउटा कोही पनि नछुटुन् भन्ने मान्यताका आधारबाट हामी कति परसम्म चाहिँ पुगेर पुननिर्माणहरू सम्पन्न गर्न सक्यौं?
हामीले यो जनताको गुनासाहरू जुन छन् त्यो गुनासोहरूलाई सम्बोधन गर्नुपर्छ र चाहिँ प्रत्येक चाहिँ भूकम्प पीड़ित लागुहरू नछुटुन् भन्ने कुराको एउटा मूल चाहिँ यसको मकसद लिएर उद्देश्य लिएर हामीले काम गरेका छौँ र त्यही अनुसार हामीले चाहिँ गुनासो सुनवाईको एउटा चाहिँ एउटा प्रावधान हामीले चाहिँ राखेका थियौँ। जुन दादा 634973 लागुराईहरू को चाहिँ भन्ने गुनासो गर्नुभएको थियो, त्यो ठुलो लेभलको गुनासोहरू पनि आएको थियो। हाम्रो चाहिँ इन्जिनियर लगाएको टिम हाम्रो प्रत्येक घर घरमा गएर पछि जनप्रतिनिधिहरूले सिफारिस गरेको आधारमा तपाईँहरूले भन्नुहोस् कस्तो कस्तो चाहिँ छुटेको छ, जब तपाईँहरूले भनेको आधारमा हामीले चाहिँ हाम्रो चाहिँ टेक्निकल टिम पठाउँछौँ र त्यसको आधारमा चाहिँ सर्वेक्षण गर्छौँ र त्यसलाई टुङ्गो लगाउँछौँ भनेर भन्यौँ र त्यो अनुसार हामीले चाहिँ 3 चरणसम्म चाहिँ हामीले चाहिँ सर्वेक्षणहरू गर्यौँ। त्यो गरिसके पछाडि गुनासो चाहिँ सम्बोधनको सर्वेक्षण गर्यौँ। त्यो गर्दा चाहिँ हामीले चाहिँ 634973 चाहिँ गुनासो गर्नुभएको थियो। त्यसमा 174146 चाहिँ लागुमा पर्नुभयो, त्यसबाट हामीले सम्बोधन गर्यौँ। बाँकी चाहिँ उहाँहरूले चाहिँ यतिकै चाहिँ हामी चाहिँ पनि पाउनुपर्छ कि भन्ने हिसाबले जस्तो यतिकै चाहिँ अंशभन्डा गर्ने चाहिँ हिसाबले चाहिँ राखेको विविध हिसाबले चाहिँ उहाँहरू चाहिँ त्यसमा नपर्नु पर्नेहरूले पनि चाहिँ आवेदन गरेको देख्छ, त्यसमा गएर लागुमा पर्नु हो र यसरी हामीले प्रत्येकको चाहिँ यसलाई चाहिँ सम्बोधन गरेका छौँ र त्यस्तो त्यसको साथसाथै प्राधिकरणले अहिले आफूले गुनासो सुन्ने कुराहरूको हामीले चाहिँ त्यसलाई चाहिँ अन्त गरेका छौँ, त्यसको हामीले टुङ्गो लगाएका छौँ। तर यदि कोही कति कारणबाट चाहिँ छुट्नु भएको रहेछ अझै पनि प्राधिकरणको कुनै निर्णय गरेको कुराबाट चित्त बुझेको स्थिति छैन उहाँहरूलाई भने उहाँहरूले पुनरावेदन समिति छ जो चाहिँ हाम्रो उच्च अदालतको न्यायाधीशको अध्यक्षतामा चाहिँ रहेको समिति छ, त्यो समितिले चाहिँ त्यो प्राधिकरणभित्रै छ, प्राधिकरणको छुट्टै स्वायत्त निकाय हो त्यो, त्यसले चाहिँ जनताको गुनासोहरूलाई सुनवाई गर्ने काम गरिराखेको, पुनरावेदन सुन्ने काम गरिराखेको छ र त्यसले पनि लागुहरू चाहिँ यो चाहिँ छुट्नु नपर्ने मान्छे छुटेछ भनेर पनि हामीलाई चाहिँ निर्देशन दिन सक्ने व्यवस्था छ। त्यसले गर्दाखेरि हामीले सुनवाई गर्ने र चाहिँ टुङ्गो लगाउने काम चाहिँ हामीले गरेका छौँ। अब प्राधिकरणको आन्तरिक तरिकाबाट हामीले चित्रलाई टुङ्गो नै लगाइसकेका छौँ, त्यही कता चाहिँ चित्त नबुझेको छ भने उहाँहरूले त्यहाँ गएर गुनासो गर्न सक्नुहुन्छ।
अब अर्को एउटा प्रसंग पनि, भूगर्भविदहरूले जसरी 72 साल भन्दा अगाडि पनि लामो समयदेखि बहस भएको थियो नेपालमा ठूलो भूकम्प आउँछ, धेरै जनधनको क्षति हुन्छ भन्ने एउटा अनुमान गरिएको थियो, 72 वैशाख 12 त्यो ठूलो भूकम्प त आयो, तर अहिले पनि भूगर्भविदहरू विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका रिपोर्टहरूले खतरा टरिसकेको छैन, अझै पनि नेपालका कतिपय भागहरूको होइन जमिन मुनि चाहिँ भूकम्पको लागि चाहिँ पर्याप्त शक्ति सञ्चय भइरहेको छ, त्यसले गर्दाखेरि 12 वैशाख भन्दा ठूलो पनि आउन सक्छ भनेर कहिलेकाहीँ यसो अत्यास पनि लाग्छ होइन। अब यो सूचना आदान प्रदानहरू भइरहँदाखेरि र विशेष गरी ती क्षेत्रहरू जहाँ चाहिँ 12 वैशाख भूकम्पले प्रभाव पारेन, अन्य क्षेत्रहरूमा पनि कच्चा घरहरू छन्, उनीहरूलाई पनि अब एक किसिमको रेट्रोफिटिङ गर्ने, सबलीकरण गर्ने खालका त्यस्ता सुविधाहरू चाहिँ दिँदै जानुपर्छ ताकि आम नागरिकको सुरक्षाको यो सवाल हो भन्ने प्रश्नहरू पनि आउँछन्। हामी अहिले जे काम गरिरहेका छौं भोलि सुदूर भविष्यमा आउन सक्ने सम्भाव्यतातर्फ कतिको सचेत छौं र त्यो योजनामा ती कुराहरू कसरी समाविष्ट गर्नुभएको छ?
हामीले वास्तवमा यो बीचमा हाम्रो चाहिँ प्रबलीकरण गर्ने काम जुन चाहिँ घर चाहिँ अहिले चाहिँ केही चर्केको छ तर त्यसलाई चाहिँ सम्पूर्ण रूपमा भत्काउनु पर्ने होइन, त्यसलाई चाहिँ हामीले स्ट्रेन्थनिङ गर्ने, त्यसलाई चाहिँ बलियो बनाउने विभिन्न खालको चाहिँ त्यसमा चाहिँ अरू थप चाहिँ बलियो बनाउने खालको टेक्निकहरू छ, त्यसलाई हामी रेट्रोफिटिङ भन्छौँ, प्रबलीकरण भन्छौँ नेपालीमा, त्यो गर्ने कामको निम्ति हामीले चाहिँ अगाडि बढाएका छौँ र त्यसले विभिन्न खालका चाहिँ प्रविधिहरू चाहिँ त्यसमा विकास भएका छन्, त्यसको चाहिँ विभिन्न तरिकाले चाहिँ गर्ने खालको चाहिँ हाम्रो चाहिँ उयोहरू चाहिँ देखा परेका छन्, त्यसमा केही हाम्रो आफ्नै चाहिँ मौलिक प्रविधिहरू पनि त्यसमा लागू गर्न सकिने खालको कुराहरू देखिएको छ, हामी त्यो सबैको चाहिँ प्रविधिको विकास भएका छौँ र करिब करिब 600 चाहिँ घरहरू अहिले चाहिँ जनताहरूले यो चाहिँ हाम्रो प्रविधिको काम गर्नुभएको छ र बलियो हुँदो रहेछ, यो चाहिँ सक्षम हुँदो रहेछ, ठिक रहेछ भन्ने खालको चाहिँ अहिले चाहिँ माहौल चाहिँ सृजना हुन थालेको छ र जनताहरू कर्मश त्यसमाथि आकर्षित हुने विभाग छ। विगतमा मान्छेहरूलाई ढुङ्गा माटोको घर छ, त्यो घरलाई प्रमाणीकरण गरेर चाहिँ कसरी चाहिँ बलियो हुन सक्छ र कसरी चाहिँ आफ्नै आँखा अगाडि थुप्रो भूकम्प गएर चाहिँ मान्छेहरूको मृत्यु भयो, आफन्तको मृत्यु भयो, अथवा चाहिँ हामीले चाहिँ दुःख पायौँ, यो त हुँदैन भन्ने चाहिँ विश्वास थिएन। सुरु सुरुमा उहाँहरू कसैले पनि त्यसलाई चाहिँ जनप्रतिनिधि कसैले पनि त्यसमा चाहिँ चाहना राख्नु भएन, यो आंशिक क्षेत्रलाई पूर्ण क्षतिमै लैजान पर्छ हामीलाई भन्ने कुराहरू आयो तर अहिले पछाडि हेरेपछि चाहिँ यो वास्तवमा हुँदो रहेछ, हाम्रो मौलिक घरहरू बच्दो पनि रहेछ भन्ने चाहिँ बल्ल चाहिँ तपाईँको चाहिँ चेतनाको विकास भएको छ। अब हामीलाई चाहिँ हामीले ध्यान दिनुपर्ने के हो भने पुलवामाको चाहिँ क्षेत्र जुन भूकम्पराज क्षेत्रको अहिलेकोमा एउटा स्थिति भयो, हामीले चाहिँ त्यसबाट अगाडि बढायौँ, नयाँ घर बनायौँ, ठिक छ, तर हाम्रो चाहिँ अरू थुप्रै घरहरू हाम्रो चाहिँ पश्चिमी क्षेत्र नेपालको पश्चिमी भूभाग जहाँ चाहिँ भूकम्पको ठूलो चाहिँ एउटा चाहिँ सम्भावना छ भनिन्छ, अर्थात् नेपालको सम्पूर्ण भूभाग नै भूकम्पको चाहिँ एउटा चाहिँ क्षेत्र हो, यो भूकम्प चाहिँ प्रभाव हुन सक्ने चाहिँ क्षेत्रको रूपमा छ, हाम्रो जमिन मुनि त्यस्तो खालको अवस्था छ, त्यसले गर्दाखेरि चाहिँ त्यसलाई हामी भूकम्पलाई प्रेडिक्सन वा सम्भावना यतिखेर आउँछ भनेर चाहिँ हामी गर्न सक्दैनौँ, त्यसलाई भविष्यवाणी गर्न सक्दैनौँ, तर त्यसबाट बच्ने उपाय हामी जान्ने हो, त्यसको निम्ति हाम्रो घरहरू, हाम्रा विद्यालयहरू, हाम्रा स्वास्थ्य चौकीहरू, हाम्रा अरू सार्वजनिक चाहिँ जति पनि चाहिँ घरहरू चाहिँ भवनहरू छन् त्यसलाई बलियो बनाउने कुराको जुन प्रविधि विकास भएको छ अब त्यसलाई चाहिँ व्यापक रूपमा लैजानुपर्छ भन्ने चाहिँ हामीले सोच अगाडि सारेका छौँ र त्यो काम चाहिँ अब यो प्रविधिलाई हस्तान्तरण गर्ने काम चाहिँ हामी सम्बन्धित स्थानीय तहहरूलाई यसको साथसाथै अहिले चाहिँ सबभन्दा महत्वपूर्ण राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणको स्थापना भएको छ, गृह मन्त्रालय अन्तर्गत छुट्टै व्यवस्था भएको छ र पूर्णिमा प्राधिकरणको अनि हामीले कुरा गर्यौँ अब चाहिँ यसको समय नै थपियो भने पनि 6 महिना थपियो होला, यो आर्थिक वर्ष मात्रै चाहिँ काम गर्ने स्थिति होला, त्यस पछाडि त चाहिँ दीर्घकालीन रूपमा चाहिँ हामीलाई एउटा संस्था चाहिन्छ, एउटा एन्टिटी चाहिन्छ स्वायत्त भन्ने चाहिँ महसुस गर्ने गरेर संसदले चाहिँ ऐन मार्फत यो विपद व्यवस्थापन प्राधिकरण बनाएको छ, त्यसलाई हामीले हस्तान्तरण गर्छौँ र त्यस्तै कार्ययोजना बनाइकन सम्बन्धित स्थानीय तहहरूलाई परिचालन गर्ने, किनकि नक्सा पास गर्दाखेरि नै त्यो कुरालाई लागू गर्न पर्यो र बलियो बनाउने कुरामा लैजानु पर्यो, एउटा व्यापक रूपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो, यो काम चाहिँ त्यस्तै गर्नुपर्छ भनेर योजना अगाडि सारिरहेको स्थिति छ र अब चाहिँ हाम्रो त्यो अनुसारको चाहिँ त्यही कार्ययोजना चाहिँ अगाडि बढ्नेछ, यो पुनर्निर्माण प्राधिकरणबाट चाहिँ यो काम सम्भव छैन किनकि हामी भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिर चाहिँ काम गर्ने हाम्रो म्यान्डेट छैन, अरू जिल्लामा काम गर्नलाई यो अर्को विपद व्यवस्थापन प्राधिकरणले गर्नेछ।
हजुर, अब विशेष गरी यो सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको कुरा गर्दा अलिकति अप्ठ्यारो यो अर्थमा कि त्यसको मौलिकता कायम गर्नुपर्ने होइन, हिजो अब कुन समयमा त्यो निर्माण गरिरहेको थियो त्यतिखेरको कला कौशललाई पनि यथावत रूपमा चाहिँ पुनस्थापित गर्नुपर्ने र सँगसँगै सशक्त निर्माणको लागि होइन एउटा भरपर्दो निर्माणको लागि चाहिँ आधुनिक प्रविधिहरू पनि प्रयोग गर्दै जानुपर्ने गर्दाखेरि सम्पदा स्थलमा रानी पोखरी लगायत अथवा अहिले चाहिँ धराराकै पुनर्निर्माणका कुराहरू आउँदाखेरि मूलत यो सांस्कृतिक पक्ष होइन सम्पदा स्थलहरूमा चाहिँ संरक्षण गर्नुपर्छ भन्ने विषय एकातिर सकारात्मकै हो तर काम गर्दाखेरि निकै असिलो छ नि होइन यो सम्पदा संरक्षणको क्षेत्रमा।
यहाँले ठिकै भन्नुभयो अमित, वास्तवमा हाम्रो चाहिँ सम्पदाहरू अत्यन्त मौलिकतापूर्ण छन्, तपाईँको मल्लकालीन हाम्रो चाहिँ लिच्छवीकालीन मल्लकालीन अनि राणाकालीन पछि शाहकालीन समयमा चाहिँ बनेका विभिन्न चरणमा बनेका चाहिँ जुन सम्पदाहरू छन् त्यो सम्पदाहरूको आफ्नै चाहिँ विशेषताहरू छन्, आफ्नै खालका डिजाइनहरू छन्, त्यसका त्यसको निर्माणको विधि आफ्नै खालकाहरू छन्, निर्माण सामग्री आफ्नै ढङ्गले प्रयोग भएका छन्, त्यसले गर्दा त्यसका चाहिँ बाहिरको स्वरूप र आर्किटेक्चर आफ्नै खालको छ कलाकृतिहरू, त्यसले गर्दाखेरि चाहिँ एउटै कार्यकालको समयमा पनि मल्लकालकै पनि चाहिँ एउटा चाहिँ बनेको दरबार वा मन्दिर अर्को दरबारसँग ठ्याक्कै फिट खाँदैन, त्यसको आफ्ना खालका चाहिँ प्रविधिहरू प्रयोग भएर काम भएका छन्, सांस्कृतिक कौशलताका कामहरू बुट्टाहरू त्यस्तो ढङ्गले बनेका छन्। हामीले चाहिँ यसरी भत्केका चाहिँ जुन चाहिँ सम्पदाहरू छन्, हाम्रा प्राकृतिक सांस्कृतिक सम्पदा छन् जुन पुर्खाले बनाए, त्यसलाई चाहिँ धरोहरलाई बचाएर राख्ने चाहिँ हाम्रो जिम्मेवारी हो, जस्ता मुक्ति बनाउने कुरा जिम्मेवारी हो, त्यसो गर्नु गर्नको लागि चाहिँ हामीलाई तीन चारवटा चुनौतीहरू यो विषय देखा परेका छन्। एउटा त हामीलाई तिनै काम गर्न जान्ने कालीगरहरू चाहियो, यो सम्बन्धी हाम्रो अध्ययन पढाइ हुने खालको त्यस्तो ठुलो स्केलमा चाहिँ छैन। चाहिँ हाम्रो भक्तपुरमा एउटा चाहिँ कलेजमा चाहिँ छ एउटा, नत्र चाहिँ हाम्रो त्यत्रो स्केलमा चाहिँ छैन सांस्कृतिक सम्पदाहरूको तहमा हाम्रै आफ्नै खालको मौलिक हिसाबको चाहिँ अध्ययनमा। अनि त्यसले गर्दाखेरि हाम्रो पहिलाको जेनेरेसन बाबुबाजेले सिकेको कुरालाई अर्को जेनेरेसनमा चाहिँ हस्तान्तरण भएर आउने खालको ढङ्गले चाहिँ रहेको छ। र त्यसो हुँदाखेरि हाम्रो कारिगरको मात्रा पनि कम, अनि त्यस्तै गरेर निर्माण सामग्री हामी त्यतिखेरै चाहिँ जस्तो उत्पादन गर्न पर्यो, जस्तो इँटाहरू उत्पादन गर्न पर्यो रानी पोखरीमा, हामीले चाहिँ त्यसको काठ मन्त्रमा त्यो चाहिँ हामी चाहिँ इँटा भट्टालाई चाहिँ कारखानालाई चाहिँ कुराकानी गरेर त्यतिखेरको चाहिँ बजारको मोडेल बनाउने गरेर नयाँ उत्पादन गर्न चाहिँ लगायौँ। त्यति अहिले चाहिँ नयाँ त्यस्तो खालको उत्पादन हुँदैन। काठहरू त्यस्तै खालको चाहिँ हामीलाई चाहिँ विशेष प्रकृतिको काठहरू चाहिन्छ, त्यो खोजेर विभिन्न जङ्गलमा त्यो खालको हिसाबले ल्याउनु पर्ने स्थिति छ र चाहिँ त्यो शैली चाहिँ उसले बनाउनु पर्ने भयो। हामीले यो हिसाबको स्थिति जटिलताहरू छन्। स्थानीय समुदायको स्वामित्व चाहिन्छ, त्यहाँनिर अपनत्व चाहिन्छ, उहाँहरूलाई चाहिँ सामेल गरेर काम गर्नुपर्ने हुन्छ, एउटा चाहिँ सरसल्लाह सहमतिका साथ काम गर्नुपर्ने हुन्छ सम्पदाविदहरूको र हामीलाई चाहिँ सम्पदाको चाहिँ जुन पुरातत्विक चाहिँ पुरातत्वविदहरूको पनि एउटा चाहिँ लाइन छ भनेदेखि अर्को स्ट्रक्चरल इन्जिनियरहरू इन्जिनियरिङ चाहिँ टेक्नोलोजीको हिसाबले भूकम्प सम्बन्धी इन्जिनियरहरूले भूकम्पको हिसाबले कसरी बोल्यो बनाउने भन्ने कुरा चाहिँ त्यहाँनिर छ र हाम्रो चाहिँ कम्प्लिट टेक्नोलोजीमा बोल्यो बनाउन सकिने खालको प्रविधिमा हुर्केको हाम्रो चाहिँ इन्जिनियरिङ समुदायले हाम्रो पुरानो कौशलताका साथ चाहिँ बनाउने खालको कुराको निम्ति त्यहाँनिर बेला बेलामा चाहिँ जटिलताहरू देखा पर्छ। यो कुरालाई पनि चाहिँ व्यवस्थापन गर्दै काम गरेर चाहिँ अगाडि बढ्नुपर्छ र अहिलेसम्म हामी वास्तवमा नेपालले प्राकृतिक सम्पदामा पनि धेरै राम्रो चाहिँ फर्को मारेको छ। 920 सम्पदाहरू मध्ये हामीले 453 सम्पदा सम्पन्न गरेका छौँ चाहिँ र सम्पन्न चाहिँ 380 चाहिँ सम्पन्न भएका छन् भने 400 अरू चाहिँ बाँकी छन्। त्यसमा 78% बराबरको काम चाहिँ हाम्रो भइरहेको स्थिति छ। विश्व सम्पदा क्षेत्रमा हाम्रो 170 थियो, हामीले 103 सम्पन्न नै गरिसक्यौँ। 61% त कामै सम्पन्न भएको छ, अरू सबै कामको चाहिँ निर्माणको क्रममा अगाडि बढेका छन्। त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ एउटा द्रुत गतिमा कामहरू अगाडि बढेको छ र यसले चाहिँ सही दिशा समातेको छ। हामीलाई समय लाग्छ किनकि हामीले चाहिँ एकछिन केही समय लिएर त्यसको मौलिकतालाई बचाएर जानुपर्छ, तर यो चाहिँ एकदमै सही दिशामा नेपालले सम्पदा चाहिँको तुलनामा काम अगाडि बढाएको छ।
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको बिहानीमा हामी पुननिर्माण कार्यमा के भइरहेको छ, के कस्ता चुनौतीहरू छन्, आगामी कार्यक्रमहरू के कसरी अगाडि बढ़छन्, यिनै विषयलाई समीक्षा गर्ने प्रयास गरिरहेका छौं। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सुशील सर, अलिकति समय बाँकी नै छ, अब पछिल्लो समयमा आजको दिनमा आएर हामीले अब विभिन्न प्राकृतिक प्रकोपहरू त नेपाल जस्तो देशले निरन्तर चुनौती सामना गरिरहनु पर्ने ठाउँमा हामी छौं। भूकम्पको जोखिम छ, बाढ़ी पहिरोको छ, अब भोलि डडेलोको चाहिँ प्रकोपहरू हुन सक्छ, अब अहिले COVID-19 जस्तो एउटा अप्रत्याशित स्थितिको हामी सामना गरिरहेका छौं। यहाँले अघि इंगित गरे जस्तै एउटा विपद व्यवस्थापन सम्बन्धी एउटा केन्द्रीय निकाय, एउटा इन्डिपेन्डेन्ट प्राधिकरण चाहिँ हाम्रो जस्तो देशमा निरन्तर चाहियो भनेर बुद्धिजीवीहरूले आवाज उठाइरहनु भएको छ। पक्कै पनि हो नि, होइन? हामी क्राइसिस म्यानेजमेन्टको अबको दिनमा चाहिँ आधुनिक यो जमाना अनुसारको प्रतिकार गर्नको लागि एउटा सक्षम निकायको आवश्यकता चौतर्फी रूपमा महसुस भएको हो नि, होइन? कतिको महत्वपूर्ण छ यो विषय अहिलेको बहसमा?
यो अत्यन्त धेरै नै महत्वपूर्ण छ। हामीले बुझ्नु के पर्ने छ भन्दाखेरि हामी हाम्रो चाहिँ नेपालको जुन खालको अवस्थिति छ, यी दुईटा खालको चाहिँ अवस्था हामीलाई एकसाथ चाहिँ प्राप्त भएको छ। एउटा नेपालको हाम्रो भूगोल, हाम्रो चाहिँ तपाईँको यो प्रकृति अत्यन्त चाहिँ सुन्दर पनि, त्यसको साथसाथै यसले चाहिँ हामीलाई चाहिँ धेरै खालका स्रोत साधनले भरिपूर्ण चाहिँ हाम्रो चाहिँ धरती हामीले पाएका छौँ। त्यहाँ चाहिँ हाम्रो पानीको, जंगलको, त्यस्तै गरेर चाहिँ अरूको चाहिँ सुन्दरता, हाम्रो चाहिँ पर्यटकीय चाहिँ क्षेत्रहरू, यो धेरै केही खानीहरू पनि छन् हाम्रो जमिन पनि, यस्तो खालको अवस्थामा चाहिँ हामी छौँ। त्यो उर्वर भूमि छ, एकदमै राम्रो छ। एकातर्फ त्यस्तो खालको अवस्था छ भने अर्कोतर्फ हाम्रो चाहिँ भूगर्भ, हाम्रो चाहिँ जमिनको मुनि चाहिँ इन्डियन प्लेट भन्छ, भारतको नभइकन यो होल क्षेत्रको चाहिँ भारतीय उपमहाद्वीपको चाहिँ प्लेट चाहिँ तिब्बतन प्लेट जुन हाम्रो सगरमाथाको चाहिँ पछाडिपट्टि छ तिब्बत, त्यसको प्लेट चाहिँ भित्र घुसिराखेको छ। अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ जमिन चाहिँ प्रत्येक चाहिँ समय चाहिँ माथि केही न केही उठिराखेको अवस्था पनि छ र केही धकिलिन सक्ने अवस्था छ, तर एकैचोटि धकिलिँदैन, त्यो चाहिँ त्यहाँ चाहिँ शक्ति सञ्चय भएर बस्छ र त्यति कुनै टाइममा चाहिँ त्यो ब्रेक हुन्छ, त्यो चाहिँ तोडिन्छ। जतिखेर धेरै शक्ति भयो भने तोडिन्छ, तल त्यो तोडिँदाखेरि माथि चाहिँ जमिन हल्लिने खालको अवस्था हुन्छ, अर्थात् त्यो त्यसलाई हामी भूकम्प भन्छौँ। त्यो भूकम्प भइसके पछाडि चाहिँ यसले ठुलो धनधान्को क्षति गर्छ, त्यसको जोखिम हामीलाई सधैँभरि छ। एउटा जोखिम चाहिँ हामी त्यहाँनिर छौँ। दोस्रो, हाम्रो हिमाल पहाड पढाइ सहितको चाहिँ त्यही तपाईँको चाहिँ हाम्रो भूगोल र हाम्रो उच्च चाहिँ धरातल भएको हिमाल अनि त्यसपछि पहाड त्यसपछि चुरे चाहिँ गरेर चाहिँ तराई क्षेत्र छ त्यहाँ चाहिँ ठुला ठुला नदी नालाहरू पनि छन् र धेरै चाहिँ वर्षाको मनसुनको टाइममा हिमालमा चाहिँ ठोकिएर पानी पर्छ त्यो पानीले चाहिँ परिसके पछाडि हाम्रो चाहिँ पहाडी क्षेत्रमा पहिरो जाने र चाहिँ तराई क्षेत्रमा चाहिँ तल्लो समथर ठाउँमा चाहिँ बाढीले चाहिँ असर गर्ने यस्तो खालको अर्को चाहिँ हाम्रो चाहिँ हाम्रो चाहिँ विपद चाहिँ हामीलाई आइलाग्ने अवस्था छ जसको त्यो खालको जटिलतामा हामी छौँ त्यसको हाम्रो चाहिँ विभिन्न खालको चाहिँ डढेलो अरू मानवीय खालका चाहिँ विपदहरूको चाहिँ अवस्थाहरू पनि चाहिँ देखा परिरहेका छन् त्यसैले चाहिँ स्थिति के हो भन्दा हाम्रो नेपालीहरूको जीवनशैली एकातर्फ हामी चाहिँ सुन्दर यो चाहिँ प्राकृतिक चाहिँ जुन खालको चाहिँ हाम्रो सम्पदाहरू छन् यी सबैलाई चाहिँ उपयोग गरेर चाहिँ हाम्रो चाहिँ जीवनलाई समृद्ध बनाउने चाहिँ नेपाली चाहिँ अरूको चाहिँ आर्थिक स्थितिदेखि यसलाई चाहिँ सुन्दर बनाउने समृद्ध बनाउने काम गर्नुपर्ने छ भने अर्कोतर्फ यो सबै खालका विपदहरू जुन छन् त्यसलाई पनि हामीले चाहिँ स्वीकार गरेर किनकि यो धरती हाम्रो हो यसमा चाहिँ त्यो जटिलताहरू चाहिँ विपदहरू आइरहन सक्छन् त्यसलाई चाहिँ हामीले स्वीकार गरिकन त्यसबाट बच्ने उपाय चाहिँ अवलम्बन गर्नु जरुरी छ यसको निम्ति एउटा मात्रै निकायले काम गरेर हुँदैन त्यसलाई संघीय सरकार प्रदेश सरकार स्थानीय सरकार त्यति गरेर विभिन्न सरकार अन्तर्गत निकायहरू अनि नागरिक समाज अनि चाहिँ जनताहरू स्वयं आफै समुदायहरू सबै जागरूक भएर मात्र काम गर्न सकिन्छ तर त्यसलाई समन्वय गर्न त्यसलाई दिशा दिनको निम्ति हामीलाई एउटा विशेष संस्था चाहिँ रहेछ निकाय चाहिँ रहेछ हामीले मसेको भूकम्प पछिको पूर्णिमामा पनि यो प्राधिकरण स्थापना गरेर हामीले त्यसलाई टुङ्गोमा पुर्याउन सक्यौँ त्यसको पनि एउटा अनुभव दिएको छ धेरै अनुभवहरू हामीले हासिल गरेका छौँ त्यसलाई पनि पछिसम्म लिएर जाने चाहिँ संस्था चाहिन्छ त्यो सोचेर चाहिँ संसदले र सरकारले राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणको स्थापना गराएको छ त्यसको चाहिँ निकाय भनेको केन्द्रमा मात्रै होइन केन्द्रमा चाहिँ प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहने त्यसले चाहिँ प्रधानमन्त्रीको तहबाट चाहिँ समन्वय र चाहिँ निर्णयहरू लिने नीतिगत रूपमा त्यसपछि गृहमन्त्रीको अध्यक्षतामा भएको अर्को कार्यकारी समिति छ त्यहाँ कार्यकारी प्रमुख सहितको चाहिँ त्यो चाहिँ निकायको प्रमुख पनि त्यो विपद व्यवस्थापन प्राधिकरणमा रहने र अरू विभिन्न मन्त्रालयहरूलाई समन्वय गर्ने त्यो निकाय छ त्यसपछि प्रदेश विपद व्यवस्थापन समितिको व्यवस्थापन मुख्यमन्त्रीको अध्यक्षतामा त्यसले पनि चाहिँ प्रदेश स्तरको कामहरू गर्ने जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन समिति छ त्यो चाहिँ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा त्यसले जिल्ला स्तरको चाहिँ समग्र समस्याहरूलाई चाहिँ समाधान गर्ने र चाहिँ त्यसलाई अगाडि बढाउने त्यसको साथसाथै पालिका तहमा प्रत्येक पालिकामा पालिकाको प्रमुख अध्यक्ष र प्रमुखको अध्यक्षतामा चाहिँ स्थानीय चाहिँ विपद व्यवस्थापन प्राधिकरण समितिहरू छ त्यसले स्थानीय स्तरमा देखा पर्ने चाहिँ विपदहरूलाई समुदायहरूलाई चाहिँ तत्कालमा चाहिँ परिचालन गर्ने र चाहिँ विपदबाट जोगिने उपायहरू अवलम्बन गर्ने यस्तो खालको समग्रताको चाहिँ माथिदेखि तलसम्मको संरचना रणनीति र कार्ययोजना साथ चाहिँ यो अगाडि बढेको अवस्था छ जुन चाहिँ राम्रो कुरा हो र त्यसलाई चाहिँ अब यो विपद जस्तो बाढी पहिरो यी सबै कुराहरू जुन आइरहेका छ अहिले त्यसले हेर्ने गरिराखेका छ जस्तो पूर्णिमा प्राधिकरणले त भूकम्प पछाडिको तत्कालको कामहरूलाई हेर्यो तर हामी बाढीतिर लगायत जहिले पनि आउन सक्छ र अहिले चाहिँ त्यसले चाहिँ अब त्यो कामहरू अगाडि भर्खरै चाहिँ स्थापना भएको हुनाले चाहिँ धेरै गति लिन सकेको अवस्था देखिरहेका छैन तर चाहिँ यसले चाहिँ अब काम सम्हाल्न थालेको अवस्था चाहिँ भएको छ।
हजुर, अन्त्यमा म सोध्न चाहन्छु अहिले पनि देशका विभिन्न भागमा मानिसहरू यो विशेष गरी पहिरोको कारणले विस्थापित हुने होइन अब घरहरू चाहिँ बगाउने मानिसहरूको ज्यान गएका विवरणहरू हामी निरन्तर हरेक वर्ष बर्खायाममा सुन्ने गर्छौं। अब समग्र रूपमा यो बस्तीहरूलाई स्थानान्तरण गर्ने सामूहिक बस्तीको विकास गर्ने यी कुराहरूमा प्राधिकरणले मात्रै नगरिकन पनि हाम्रो नीतिगत व्यवस्थाले के सुविधाहरू दिएको छ के मानिसहरू एकीकृत बस्तीमा हामी बस्न चाहन्छौ भनेर सरकारसँग सहकार्य गरेर छुट्टै ठाउँमा एलोकेट हुन सक्ने त्यस्ता खालका प्रावधानहरू अथवा जोखिम भएका व्यक्तिहरूलाई पहिले नै सरकारले कुनै ठाउँमा चाहिँ लगेर घर निर्माण गरिदिने सामूहिक आवासको व्यवस्था गर्ने यी यो क्षेत्रमा चाहिँ हाम्रो अवस्था कस्तो छ त?
यसमा चाहिँ हाम्रो वास्तवमा हाम्रो चाहिँ भूकम्पबाट चाहिँ तत्कालमा परेको चिरा परेको भूकम्पको कारणबाट चाहिँ असर परेको जतिको पहिरोहरू यस्तोलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्ने भूकम्प प्रभावित क्षेत्रमा चाहिँ त्यस्तो व्यवस्था यो पूर्णिमा प्राधिकरणसँग थियो। हामीले त्यो अनुसार चाहिँ 279 बस्तीहरूको स्थानान्तरण गरिसकेका छौँ र त्यो उहाँहरूलाई सुरक्षित ठाउँहरूमा बस्ने व्यवस्थापन मिलाएका छौँ तर त्यतिले मात्रै पुग्ने स्थिति छैन किनकि यो विपद भनेको पहिरो भनेको हाम्रो चाहिँ भूकम्पको कारणले चिरा परेको बारे मात्रै छैन अहिले पछिल्लो चरणमा चाहिँ त्यसपछि नयाँ ढङ्गले चाहिँ पहिरोहरू देखा पर्ने स्थिति भइरहेका छ। अस्ति भर्खरै लिबीमा सिन्धुपाल्चोकमा त्यस्तो खालको अवस्थाहरू देखियो त्यो भूकम्पको कारणको अवस्था थिएन अहिले पछिल्लो चरणमा देखिएको चाहिँ स्थिति चाहिँ आएको अवस्था चाहिँ रिपोर्टहरू भूगर्भविदहरूले त्यो कुरा चाहिँ रिपोर्टहरू ल्याइराख्नु भएको छ। यद्यपि जनताहरूको चाहिँ यदि चाहिँ उहाँहरू भूकम्पबाट प्रभावित क्षेत्र छ वा पहिरोको कुनै पनि कारणको पहिरोबाट चाहिँ छ भनेदेखि त्यसलाई नयाँ ठाउँमा बस्ने कुरामा त हामी आह्वानै गरिराखेका छौँ उहाँहरूलाई त्यसलाई चाहिँ हामी सहयोग गर्ने भनेर भनिराखेका छौँ। जग्गा छैन भनेदेखि जग्गा किन्ने व्यवस्थाको निम्ति चाहिँ हामीले चाहिँ 2 लाख रुपियाँ प्रति घर परिवार दिने खालको व्यवस्था रहेको छ र चाहिँ कहिले कहीँ सरकारी चाहिँ जग्गाहरू छन् अहिलेनी पर्ने त्यस्तो खालको जग्गाहरू छन् भने त्यसमा सुरक्षित स्थान छ भने चाहिँ सरकारले त्यो जग्गा दिने र त्यहाँ बसोबास गराउने व्यवस्था मिलाएको छ र अनि पूर्वाधारहरू बनाउने कुराको निम्ति चाहिँ सहयोग गर्ने खालको चाहिँ हामीले व्यवस्था गरेका छौँ र अहिले नै पनि चाहिँ करिब करिब 86 बस्तीहरू हाम्रो चाहिँ त्यस्तो ढङ्गले चाहिँ निर्माण भइरहेको छ, 1-2 बस्तीहरू पनि निर्माण भएको छ र चाहिँ 5,000 करिब चाहिँ तपाईँको चाहिँ त्यो भूकम्प पीडितहरू चाहिँ यो आफ्नो सुरक्षित ठाउँमा पहिलाको ठाउँबाट चाहिँ अर्को ठाउँमा चाहिँ स्थानान्तरण भएर चाहिँ जानुभएको छ र त्यसलाई चाहिँ उहाँहरूले चाहिँ अरू अन्यत्र जग्गामा चाहिँ गएर चाहिँ सुरक्षित ठाउँमा बस्नुभएको छ, घर निर्माण गर्नुभएको छ। एउटा मोडेल चाहिँ नेपालमा चाहिँ स्थापित भएको छ, अत्यन्त राम्रो त्यो मोडेलकोहरूलाई चाहिँ सम्हालेर चाहिँ लिएर हामी चाहिँ त्यसलाई व्यवस्थापन गर्न सक्ने अवस्था हुन्छौँ। अब पुनर्निर्माण भूकम्पबाट चाहिँ भएका मात्रै पहिलो बाढी यो सबै कुराहरूसँग रिलेटेड कुरामा नभइकन अब चाहिँ हाम्रो कुनै पनि प्रकृतिको विपदसँग चाहिँ सम्मान्य कुराको निम्ति विजय दर्शन प्राधिकरणको स्थापना भएको सन्दर्भमा अब त्यस्तै चाहिँ यो काम अगाडि बढाउनु पर्छ भनेर हामीहरूले प्राधिकरणसँग गरेको कार्यविधि यसको प्रक्रिया यसका मोडलहरू हामी त्यहाँ हस्तान्तरण गरिसकेका छ र उहाँहरूले चाहिँ अब त्यसलाई चाहिँ अगाडि बढाउने प्रक्रिया पनि शुरू गरिराख्नु भएको छ। यो खालको व्यवस्था चाहिँ रहेको छ। हामी जस्तो सिन्धुपाल्चोकमै पनि अहिले चाहिँ हामी लिबीमा अत्यन्त दुःखदायी घटना भयो, अत्यन्त पीडादायी घटना भयो। हामी चाहिँ त्यस्तो स्थिति अब नदोरिनको लागि नदोरिने स्थिति बनाउनका लागि चाहिँ हामीले चाहिँ छलफल चाहिँ प्राधिकरणले समन्वय गरेर छलफल पनि गरिराखेका छ। यद्यपि हाम्रो प्रति हाम्रो कार्यक्षेत्र होइन तर हामीले चाहिँ प्राप्त गरेको अनुभव अरू निकायहरूलाई परिचालन गरेर चाहिँ तत्कालमा चाहिँ काम गर्नुपर्छ, मेरो होइन तेरो होइन भनेर चाहिँ जाने कुरो पनि अवस्था होइन अहिले। त्यसले गर्दाखेरि हामीले त्यसलाई समन्वय गर्नुपर्छ भनेर हिजो वर्षै हामी विपद यो सम्पूर्ण विज्ञहरूसँग पनि छलफल गर्यौँ। अनि चाहिँ हाम्रो जिल्लाको चाहिँ समन्वय समितिका प्रमुखहरूलाई चाहिँ हामीले यहाँ बोलाएका थियौँ, उहाँसँग पनि छलफल गर्यौँ। पछि बिहिबारको दिन हाम्रो अहिले विज्ञहरूले चाहिँ व्यापक रूपमा चाहिँ अध्ययन गरिराख्नु भएको छ सिन्धुपाल्चोक गरेको, किनकि हामीसँग स्याटेलाइट इमेज छ अहिले चाहिँ पछिल्लो समयको, त्यो इमेजको आधारमा चाहिँ अध्ययन गरेर अनि बिहिबारको दिन चाहिँ हाम्रो चाहिँ त्यहाँ चाहिँ एउटा अन्तर्क्रियात्मक हिसाबले चाहिँ स्थानीय पालिकाका प्रमुखहरू सहित जिल्लाको चाहिँ सबैसँग बसेर छलफल गर्ने, अनि त्यसपछि त्यसको रोडमा के हो त हामी कसरी अगाडि जाने सरकारले, किनकि खेतीको अरू खेती हुन नदिने के गर्ने, त्यसको बारेमा चाहिँ अनि चाहिँ एउटा सोच बनाउने त्यही अनुसारको व्यवस्थापन गर्ने ढङ्गले
जरुर यो विषय एउटा निरन्तर हामीले चाहिँ अगाडि बढाइरहनु पर्ने विषय अर्को थप एउटा जिम्मेवारी पनि भयो। आजलाई समय यति नै रह्यो, यति थोरै समयमा पनि प्राधिकरणका यावत गतिविधि बारे जानकारी गराइदिनु भयो, यहाँलाई हार्दिक धन्यवाद छ।
यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो सन्देशलाई जनताको बीचमा पुर्याउने सम्प्रेषण गर्ने व्यवस्था गर्नुभएकोमा
हस् धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो, केही बेरपछि 7 बजेको समाचार सुन्नुहुनेछ। हामी कुराकानी गर्दैथ्यौं प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील गेवालीसँग। प्राविधिक साथी काशीराम आचार्यलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।